कहिले समतल सागर भइरहिदिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन।
नमस्कार, सामुदायिक सूचना नेटवर्क र रेडियो जागरण बुटवलको संयुक्त प्रस्तुति रेडियो कार्यक्रम बहकिने मनको प्रखाइमा बस्नुभएका सबै बहकिने मनहरूलाई आज पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत गर्न चाहे। म महावीर विश्वकर्मा, मलाई प्रविधिबाट राकेश तिमल सिन्हाले साथ दिइरहनु भएको छ। देशभरिका 90 भन्दा बढी सामुदायिक रेडियोहरूबाट तपाईँ एकैसाथ यो कार्यक्रम सुनिरहनु भएको छ। यसै गरी इन्टरनेट अनलाइनको www.cin.org.np सँगै विभिन्न रेडियोका अनलाइनहरूमा पनि तपाईँ कार्यक्रम सुनिरहनु भएको छ। आज अलि फरक ढंगले हामी कार्यक्रममा उपस्थित भएका छौँ र केही फरकता प्रस्तुत गर्ने त्यो कोसिस पनि गरिरहेका छौँ। यसर्थमा अघिल्ला श्रृङ्खलाहरूमा भन्दा अलि पृथकता महसुस तपाईँले गर्नुहुन्छ। आज हामी एउटा अन्तर्वार्तामा रहनेछौँ, भलाकुसारीमा रहनेछौँ। कार्यक्रममा जीवन र प्रेमसँग अझ नजिकबाट यसलाई विश्लेषण गर्ने, यसलाई बुझ्न खोज्ने त्यो प्रयासमा हामी रहन्छौँ। यसकारण पनि कि आज हामीसँग यो विषयमा कुरा गर्नको लागि साहित्यकार तथा संस्कृतिविद तुलसी दिवस हुनुहुन्छ। उहाँका नेपाली लोककथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोक संस्कृति, धिमाल लोकधर्म र संस्कृति, नेपाली बाजाहरू, तुलसी दिवसका कविता आदि प्रमुख कृतिहरू प्रकाशित भएका छन्। संसारका 24 भन्दा बढी अन्तर्राष्ट्रिय भाषाहरूमा उहाँका कविता र लेखहरू अनुवाद भएका छन्। उहाँलाई अझ अर्को तरिकाले चाहिँ तपाईँलाई चिनाउन चाहँदा प्रेम र जीवनलाई बडो आकर्षक ढङ्गले अर्थ्याउनुहुन्छ उहाँ। उहाँसँगको आजको अन्तर्वार्ता हामी सुरु गर्नेछौँ। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
तपाईँलाई याद छ, तपाईँको र मेरो भेट आजभन्दा केही वर्ष अगाडि प्रेम दिवसको दिनमा भएको थियो। चितवनको एउटा रेडियोमा म काम गर्थेँ, तपाईँ त्यो प्रेम दिवसको कार्यक्रममा प्रमुख अतिथि भएर जानुभएको थियो। कार्यक्रम मैले सञ्चालन गरेको थिएँ। कार्यक्रम सकिएपछि तपाईँले बडो राम्रो उद्घोषण गर्दो रहेछ भनेर मलाई भन्नुभएको थियो।
त्यो भनेको सम्झना त छ, तर त्यो व्यक्तिको अनुहार चाहिँ अहिले मलाई बढी प्रष्ट भएको म अनुभव गरिरहेछु।
निकै खुसी लागिरहेको छ मलाई। एउटा सपनाको उडान भर्नको लागि काठमाडौँ आएको म, तपाईँसँग यतिका वर्षपछि रेडियोमा यसरी कुराकानी गर्न पाएँ, कस्तो लागिरहेछ तपाईँलाई चाहिँ?
जिन्दगी पटक पटक म भन्ने गर्छु, सोचेको भन्दा बढ्ता नसोचेकै ज्यादा हो, बुझेको भन्दा बढ्ता नबुझेकै ज्यादा हो। त्यस अर्थमा कहिले काहीँ हामी जे सोच्छौँ त्यो हुँदैन, जे सोध्दैनौँ त्यो हुन्छ। त्यस कारण जिन्दगी सधैँ हामीले सोचे जस्तै, हामीले खोजे जस्तै, हामीले चाहे जस्तै हुने गरेको भए अझ बढी हुन्थ्यो, तर त्यसो हुँदैन। त्यसो नभएको कारणले नै जिन्दगी बढी, मलाई के लाग्छ भने, बाँच्न योग्य छ, जिन्दगी बढी उपयोग गर्न योग्य छ। त्यस अर्थमा म के भन्न चाहिरहेछु भने, जीवनलाई निश्चित धाराबाट, निश्चित परिधिमा हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्छ भन्ने सोच राख्छु।
हिँड्दा हिँड्दै मोडमा, हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ। तपाईँको यात्रा संस्मरण कविताबाट मैले सावार गरेँ। हिँड्दा हिँड्दै मोडमा, हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ। यो भनेको त्यो बाटोसँगै पछि लाग्नुपर्ने बाध्यता हुन्छ हो बटुवासँग?
यो सामान्यतया बाटोले भौतिक रूपमा मान्छेलाई डोर्याउने गर्छ। बाटो उकालो लाग्दा मान्छेले पनि उकालो लाग्नुपर्छ, बाटो ओर्लिँदा मान्छे पनि ओर्लिनुपर्छ, बाटो तेर्सिँदा मान्छे पनि तेर्सिनुपर्छ। तर सधैँ मान्छेले बाटोलाई पछ्याउनु पर्छ भन्ने जरुरी छैन। यथार्थमा मान्छेलाई बाटोले डोर्याउनु हुँदैन, बाटोलाई मान्छेले डोर्याउनु पर्छ भन्ने पक्षमा म छु।
यही कुरालाई जिन्दगीमा चाहिँ हेर्ने हो भने जिन्दगीले डोर्याउँछ कि मान्छेलाई, मान्छेले जिन्दगीलाई घिसार्छ?
यो कुरा दुवै ठिक पनि हो, दुवै बेठिक पनि हो। कहिलेकाहीँ मान्छेलाई जिन्दगीले पनि डोर्याउँछ, कहिलेकाहीँ स्वयं मान्छेले जिन्दगीलाई पनि डोर्याउँछ। त्यस हदमा सधैँ सबै मान्छेहरू त्यत्तिकै भाग्यशाली हुँदैनन् जसले आफूले भने जस्तै जिन्दगी आफ्नो बिताउन पाउँछ अथवा जिन्दगीलाई आफ्नो ढङ्गले रङ्गाउनु पाउँछ। जिन्दगीको रमाइलो चाहिँ त्यो थाहा नपाउनुमा नै छ। जिन्दगीको रमाइलो चाहिँ त्यो अयोजनाभित्रै छ। जिन्दगीको रमाइलो चाहिँ र मोहनी पनि, बाँच्नुको खुसी र आनन्द पनि त्यो मोहनी थाहा नपाउनुको मोहनीमा छ। जसरी हामी कहिलेकाहीँ पहाडको बाटो हिँड्दा माथि चुचुरामा पुगिसकेपछि त्यो टाँगिएको आकाश पनि टुङ्गिन्छ भन्ने लाग्छ, तर चुचुरामा पुगिसकेपछि फेरि त्यो आकाश अर्को टाकुराको चुचुरामा पुग्न थाल्छ। यसरी मान्छेको जिन्दगी चाहिँ कहिलेकाहीँ त्यो अज्ञातमा जो मोहनी छ त्यसले तान्छ र त्यसलाई जान्न चाहने प्रवृत्ति जागृत हुन्छ, तर जिन्दगीलाई अर्थपूर्ण बनाउने काम भन्ने स्वयं व्यक्तिले नै, स्वयं मान्छेले नै गर्नुपर्छ भन्ने पक्षमा म छु।
अब अघि मैले थोरै मात्र साभर गरेको त्यो कविता तपाईँबाटै सुनाइदिनुहोस् न।
हिँड्दा हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ। हिँड्दा हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ। तेर्सिँदा तेर्सिँदै तेर्सोमा तेर्सिएको बाटो नै उक्लेपछि तेर्सिनेको पनि केही लाग्दो रहेनछ। उक्लदा उक्लदै उकालोमा उक्लेको बाटो नै ओर्लेपछि उक्लनेको पनि केही लाग्दो रहेनछ। उक्लदा उक्लदै उकालोमा उक्लेको बाटो नै ओर्लेपछि उक्लनेको पनि केही लाग्दो रहेनछ। ओर्लदा ओर्लदै फेरि ओर्लदा ओर्लदै ओह्रालोमा फेरि ओर्लेको बाटो नै उक्लेपछि ओर्लनेको पनि केही लाग्दो रहेनछ। हिँड्दा हिँड्दै मोडमा हिँडेको बाटो नै मोडिएपछि हिँड्नेको पनि केही लाग्दो रहेनछ।
पक्कै पनि तुलसी रोप्ने दिन जन्मेको हुनाले तपाईँको बाजे कृष्णमान सिंहले तपाईँको नाम तुलसी प्रसाद जोशी राखिदिनु भयो। अलि पछि तपाईँलाई यो नाम सामान्य लाग्यो अनि जब कविता कथाहरू लेख्न थाल्नुभयो अनि यदि तुलसी रोप्ने दिनमा जन्मिएर म तुलसीको प्रसाद हुन सक्छु भने त्यो दिनलाई अझ विशेष बनाएको खण्डमा कसो हुन्छ त भन्ने सोचेर आफैले दिवस थपेर तपाईँ तुलसी दिवस हुनुभयो। एउटा अन्तर्वार्तामा तपाईँ आफैले भन्नुभएको कुरा यो। त्यति बेला त्यो दिवस थप्दा कसो हुन्छ त भन्ने जुन जिज्ञासा प्रश्न थियो नि तपाईँको मनमा, त्यसको जवाफ फेला पार्नुभयो?
म जवाफ खोजेर मैले त्यो आफ्नो नामको नारायण आफैले गरेको होइन, प्रश्न पनि गरेको होइन त्यो। तर मैले प्रश्न के चाहिँ गरेँ भने, तुलसी रोप्ने दिन छेउछाउ जन्मेको कारणले म तुलसीको प्रसाद हुन्छु भने तुलसी रोप्ने विशेष दिनलाई चाहिँ महत्त्व दिएर दिवस थपेँ भने सायद केही भिन्न र फरक हुन्छु। अर्को अर्थमा मैले तुलसीको नाम, कसैको तुलसी माया, कसैको तुलसीदास, कसैले तुलसी लाल, कसैले तुलसी प्रसाद, कसैले तुलसी बहादुर भएको देखेँ भन्दा त्यो नाम सबैको नाम भएको देखेँ। महिलाको पनि नाम भएको देखेँ, पुरुषको पनि नाम भएको देखेँ। अथवा तुलसीलाई कायम राखेर अनि त्यो नामलाई भिन्न बनाउनको निमित्त र विशेष बनाउनको निमित्त दिवस थपेर मैले आफ्नो नारायण आफैले गरेको हुँ। तर त्यो नाम राखिसकेपछि मैले एउटा भिन्न सृजनशील व्यक्तिको पहिचान बनाउनमा मलाई धेरै सहयोग भयो।
ओसोले भनेका छन् कि जन्म त पाइन्छ तर जीवनलाई भने खोज्नु पर्दछ। तपाईँले दिवस त थप्नुभयो तुलसीको पछाडि, नामको पछाडि, तर यो उमेरमा आइपुग्दा जुन जिन्दगी तपाईँ बाँचिरहनु भएको छ, जीवनलाई खोज्ने चेष्टा चाहिँ गर्नुभयो कि गर्नु भएन तपाईँले?
जीवन बाँच्न एउटा मान्छे जहिले पनि नियतिको रूपमा उसले स्वीकार नगरिकन ऊ विवश र बाध्य पनि छ। जन्म लिएपछि उसले एक वा अर्को प्रकारले जिन्दगी बाँच्नै पर्छ। अब यो जिन्दगी खोज्ने सन्दर्भ जहाँसम्म छ र जिन्दगीलाई आफ्नो ढङ्गले रङ्गाउने सन्दर्भ जहाँसम्म छ, जिन्दगीलाई आफ्नो ढङ्गले बनाउने सन्दर्भ जहाँसम्म छ, त्यो चाहिँ व्यक्तिमा भर पर्छ। कहिलेकाहीँ जिन्दगी व्यक्तिले चाहे जस्तो रङ्गीन पनि हुनसक्छ, व्यक्तिले चाहे जस्तो आनन्दित खुसीले भरिएको पनि हुनसक्दछ, तर बहुसङ्ख्यक व्यक्तिको जिन्दगी चाहिँ उसले खोजे जस्तो नै हुन्छ र हुनुपर्छ भनेर उसले जिन्दगी बाँच्नु हुँदैन भन्ने पक्षमा म छु। वास्तवमा जिन्दगी चाहिँ अघि हामीले कुरा गरे जस्तै खोजेको भन्दा नखोजेको कुरा बढी पाइने हुनाले, तर नखोजेको कुरा पाइने स्थितिमा म जीवनको सबैभन्दा ठुलो आकर्षण र महत्त्व त्यहाँ देख्छु। त्यस अर्थमा जीवनलाई हामीले आफ्नो कल्पनाले रङ्गाएर हेर्नुभन्दा जसरी घट्छ जसरी आउँछ त्यसरी स्वीकार गर्नुपर्छ।
तपाईँलाई पहिलो पटक चितवनमा भेट्दा मेरो मनमा उब्जिएको एउटा प्रश्न यतिका वर्षपछि यतिखेर चाहिँ म तपाईँलाई सोध्न खोजिरहेको छु। हुन त यो प्रश्न तपाईँले जहिले पनि जुनसुकै अन्तर्वार्तामा सामना गरिरहनु भएको होला, फेरि पनि यो प्रश्न चाहिँ म दोहोऱ्याउँदैछु, सायद जवाफ पनि तपाईँ दोहोऱ्याउनुहुन्छ होला। विक्रम सम्बत 1998 तपाईँको जन्म, अहिले 72 वर्षको जीवन बाँचिरहनु भएको छ, तपाईँले किन विवाह नगर्नु भएको?
यो प्रश्नको सामना मैले धेरैपल्ट गरेको छु। त्यो प्रश्न म कहिलेकाहीँ आफैसँग पनि सोध्ने गर्छु र आफै पनि त्यसको जवाफ पाउने प्रयत्न गर्छु, तर जिन्दगीलाई मैले आफ्नै ढङ्गले बग्न दिएँ। पहाडको एउटा नदी जस्तो आफ्नै ढङ्गले आफ्नै गतिमा बग्न दिएँ र त्यही रूपमा त्यसलाई स्वीकार गरेँ। र दोस्रो कुरा फेरि के हुन्छ भने, सायद विवाह मान्छेको निमित्त जैविक रूपमा आवश्यकता पनि हो, अनिवार्यता पनि हो, तर सबैले त्यो अनिवार्यतालाई त्यस रूपमा नै ग्रहण गर्नुपर्छ भन्ने पक्षमा म छैन। बिहा नगरे पनि मान्छेले जिन्दगी बाँच्छ, बिहा गरे पनि मान्छेले जिन्दगी बाँच्छ,
तर त्यो आफ्नो ढङ्गले फरक हुन्छ।
फरक त आफ्नै जिन्दगी पनि, आज जे छ भोलि फरक हुन्छ। अब फेरि के हो भने, यो विवाहको परिभाषा पनि बदलिँदै गएको छ। अब अहिले आएर मानिसहरूले चाहिँ विवाह गरिरहनुपर्ने आवश्यकता पनि अनुभव नगरिरहेको स्थितिहरू पनि देखा पर्न थालेको छ। दोस्रो कुरा फेरि के हुन्छ भने, बिहा भनेको कहिलेकाहीँ चाहिँ सायद मान्छेको मुठीमा पनि हुँदैन, सायद मान्छेको इच्छा अनुसार सञ्चालित पनि हुँदैन, अनि मान्छेले केटाकेटीमा सोचेकै हुँदैन, परिकल्पना गरेको हुँदैन, तर एउटा अवस्थामा पुगिसकेपछि भेटघाट भइसकेपछि नसोचेको मान्छेसँग पनि उमाया गर्न थाल्छ, नसोचेको मान्छेलाई बिहा गर्छ, भेटघाट हुन्छ, परिचय पनि आवश्यकता हुन्छ र हुन्छ पनि। हो, बिहा आवश्यकता छ, बिहाले मान्छेको जीवनलाई के हुन्छ त भन्दाखेरि बाँच्नको निमित्त निश्चित रूपले सहयोग गर्छ, उसले दुःख सुख बाँड्न सक्छ, उसले आफ्नो परिवारको निर्माण गर्न सक्छ र आफूलाई लागेको कुरा घनिष्ठ रूपमा भन्न सक्छ, त्यो आदान प्रदान गर्न सक्छ निश्चित रूपमा। तर मान्छे चाहिँ यथार्थमा जहिले पनि एक्लै हुन्छ।
साहित्यकार कृष्ण धरावासीले श्रीमान श्रीमती भनेको जवानीको आवश्यकता र बुढेसकालको अनिवार्यता हो भन्नुभएको छ, सहमत हुनुहुन्छ तपाईँ यो कुरामा?
त्यो उसको सोच हो, उसको विचार हो, मेरो होइन। म बुढेसकालमा पनि अहिले नै आफैमा म विश्वस्त छु त्यस हदमा, र बहुसङ्ख्यकको त्यो हुनसक्छ जसले विवाह गरेका छन्, जसलाई एउटा साथी प्राप्त भएको छ, मिलेको छ, उसलाई त्यो हुन सक्दछ, तर मेरो निमित्त भने त्यसरी म भन्दै।
तर समाजले हेर्ने एउटा दृष्टिकोण चाहिँ विवाह गर्ने व्यक्तिलाई किन विवाह गरेको भनेर सोध्दैन कसैले, तर अविवाहित जो बस्छ उसलाई चाहिँ किन विवाह नगरेको भनेर चाहिँ जिज्ञासा राख्छन्।
तर कहिलेकाहीँ जोडी मिलेन, उमेर फरक पर्यो, अथवा उपयुक्त तह मिलेन भने मान्छेले फलानालाई किन विवाह गरेको भन्न सोध्न सक्छ, नसोध्ने कुरा रहँदैन त्यहाँ पनि। त्यस्तै गरिकन विवाह जसले गरेन, जो हेर्दाखेरि उपयुक्त देखिन्छ अथवा जो सुन्दरै छ जो सम्पन्नै छ सबै ढङ्गले उनले नियाँ बिहा नगरेको स्थितिमा मान्छेमा उत्सुकता पैदा हुन सक्दछ खुल्दुली पैदा हुन सक्दछ र त्यसले व्रता के अरे भने चासो लिन सक्दछ र मान्छेले बढी सोच्ने गर्दछ
यो विषयमा अझ बढी गहिरिन मन लाग्यो मलाई मैले नायक राजेश हमाललाई सोधेको थिएँ मान्छेलाई जीवनसाथीको आवश्यकता किन पर्छ भनेर त्यो प्रश्नको जवाफ दिने क्रममा उहाँले चाहिँ यो संसारमा विवाह जस्तो ढोङ्गी चिज केही पनि छैन भनेर जवाब दिनुभयो फेरि यस्तै प्रश्न मैले केही श्रृङ्खला अघि बहकिनी मनकै लागि कवयित्री हरिमाया भेटवाललाई सोधेको थिएँ कि जीवनमा विवाहले कस्तो अर्थ राख्छ भनेर उहाँको जवाफ चाहिँ के थियो भने विवाह पछिको जिन्दगी जुन हुन्छ त्यो भनेको जिन्दगीको एउटा पूर्ण अङ्ग हो त्यो बिना चाहिँ जिन्दगी नै अपूर्ण हुन्छ भन्नुभएको थियो नि उहाँले तपाईँको यो विषयमा
म त्यसरी सोच्दिनँ बिहा त्यो चाहिँ बिहा गर्नेहरूको भनाइ हो मैले बिहा गरेको छैन त्यस कारण बिहा गरेपछिको पूर्णताको रूपमा म त्यसरी ग्रहण गर्ने स्थितिमै नै छुइनँ अनि एउटा व्यक्तिले विवाहलाई लिएर जे सोच बनायो त्यो सोच सबैको त्यही हुन्छ भन्ने कुरा हुँदैन हरेकको आफआफ्नो अनुभव आफआफ्नो अनुभूति आफआफ्नो चिन्तन आफआफ्नो सोच आफआफ्नो आवश्यकता अनुसार त्यो दृष्टिकोणमा परिवर्तन हुनु स्वाभाविक हो
अघि मैले तपाईँलाई विवाह किन नगर्नु भएको भनेर सोधेँ त्यो मेरो जिज्ञासा थियो त्यसको जवाफमा तपाईँले यो प्रश्न म आफै पनि आफैलाई कहिलेकाहीँ सोध्छु भन्नुभयो तपाईँ चाहिँ किन सोध्नुहुन्छ यो प्रश्न आफैलाई
धेरैले सोधेपछि जसरी अहिले सोधियो अथवा सोधेपछि त्यसको जवाब दिनुको निम्ति मैले आफूलाई सोध्नु पर्यो दोस्रो कुरा म सामान्यतया अरू मेरा श्रोता पाठकहरूलाई म के भन्न चाहन्छु भने या महावीर आफैलाई पनि के भन्न चाहन्छु भने मूलभूत कुरा जरुरी यो छ बिहा गर्दिनँ भनेर मैले नगरेको पनि होइन बिहा गर्छु भनेर मरिहत्ते गरेर मरिमेटेको पनि होइन यो जिन्दगी जसरी आयो त्यही रूपमा मैले ग्रहण गरेँ त्यसरी नै म बगेँ त्यसरी बग्दा बाटामा नदीहरूको पनि मेल हुन सक्दछ दोभान हुन्छ त्रिवेणी हुन्छन् भेट हुन सक्दछ अलिक तल गएपछि फेरि छुट्टिन पनि सक्दछ दोबाटोको बाटो चाहिँ छुट्टिन पनि सक्छन् हजारौँ सपनामा मान्छेहरू भेटिन्छन्
यो विषयमा चाहिँ म अलि एकैछिनपछि अझ वृहत रूपमा जानु नै छ मलाई यतिखेर भने म तपाईँलाई के सोध्छु भने औसत व्यक्तिहरू चाहिँ एउटा उमेरमा पुगिसकेपछि अब मैले विवाह गर्नुपर्छ घरजम गर्नुपर्छ भनेर एउटा पारिवारिक रूपमा पनि त्यो सल्लाह अझ कतिपय ठाउँमा दबाव नै अनि आफैले पनि त्यो मानसिक रूपमा पनि सोच्ने गर्छन् यो अर्थमा तपाईँ औसत मान्छेहरूभन्दा फरक हुनुभयो
फरक छु होला फरक नभएको भए यसरी म अहिले यी प्रश्नहरूको उत्तर जसरी म दिइरहेछु त्यसरी दिन्नथेँ होला त त्यसरी म पनि त्यही भन्थेँ होला त त्यो हदमा अहिले मैले एउटा के भन्नु खोजिरहेको छु त भन्दा औसत मान्छे र सायद म केही फरक परेँ अथवा म औसतभित्र परिनँ म विशेष भएर आएँ देखा परेँ बिहा नगर्दै पनि म विशेष भएर देखा परेँ त्यो विशेष भएर देखा पर्नुको पछाडिपट्टि मेरो कुनै आग्रह छैन आग्रह थिएन त्यसै कारण मैले भने मैले बिहा गर्न नखोजेर बिहा नगरेको होइन बिहा गर्न चाहेर मरिमेटेर फेरि बिहा नगरेको पनि होइन
यसै नै जिन्दगी अघि बढ्यो कि केही त्यस्तो चिज थियो जसले तपाईँलाई अरू औसत मान्छेहरूभन्दा फरक बनायो
त्यो जिन्दगीमा घटनाहरू त घट्छन् नि जिन्दगीमा त्यो स्वभावले मान्छे भेटघाट हुन्छ नि स्वभावले मान्छेसँग सम्पर्कमा आइन्छ मान्छेकासँग प्रेम र पनि हुन्छ मान्छेसँग द्वेष र ईर्षा पनि हुन्छ मान्छेसँग अगाडि बढ्ने चाहना पनि हुन्छ साथीभाइ सँगसँगै हिँड्ने इच्छा र आकाङ्क्षा पनि हुन्छ त्यो नहुने कुरा होइन त्यो मसँग पनि थियो म पनि तिनीहरूमध्येकै थिएँ र तिनीहरूमध्येकै छु पनि तर तथापि पनि मैले चाहिँ के गरेँ त भन्दा अहिलेसम्म बिहा गरिनँ हामी के गर्छौँ भने आफ्नो ढङ्गले सुरक्षित बनाउन चाहन्छौँ सुरक्षित बनाउने हाम्रो इच्छा र आकाङ्क्षा राखेर मात्रै होइन सुरक्षित बनाउने प्रयत्न र कोसिस पनि स्वयं व्यक्ति विशेषले नै गर्नुपर्छ र संजोगले प्राप्त गरेको जिन्दगीमा त्यो जुन किसिमको एउटा रमाइलो जुन किसिमको एउटा तरङ्ग उत्पन्न हुन सक्ने स्थितिहरू हुन्छ नि त्यो हुँदैन त्यसकारण योजना तर मान्छेले सोचेको भन्दा चाहिँ मैले भने अनुसार चाहिँ जिन्दगी के छ नसोचेकै ढङ्गले भएको मैले सोचेको थिइनँ यस्तो जवाब दिउँला भनेर मैले के अरे महावीरले आफैले पनि सोचेको थिएन कि म यस्तो जवाब दिउँला भनेर तर यो नै विशेषता हो मान्छेहरूको बिचमा
कहिलेकाहीँ तपाईँलाई मैले विवाह गरेको भए मेरो पनि श्रीमती हुन्थ्यो, छोरा छोरी हुन्थे, नाति नातिना हुन्थे, एउटा बेग्लै त्यो संसार त्यो मेरो पनि हुन्थ्यो भन्ने त्यस्तो मनमा कहिले काहीँ लाग्छ कि लाग्दैन?
त्यो तपाईँहरूले प्रश्न सोधिसकेपछि सायद अलिकति त्यस्ता केही तर्क र वितर्कहरू आउँछन्, तर मैले मेरो बुवा मुवाको परिवारभित्र मेरा भाइ मेरा बहिनीहरू यी जम्मैहरूबाट मैले सायद पारिवारिक माया बढी पाएँ, र त्यो मायाको निमित्त खोजी गर्नुको निमित्त मैले त्योबाट बाहिर निस्किरहनु परेन।
हामी जिन्दगीको कुरा गरिरहेका छौँ। म यतिखेर यही प्रसङ्गमा तपाईँको जिन्दगी र लुगा शीर्षकको कविता यहाँलाई वाचन गर्नको लागि अनुरोध गर्दछु।
जिन्दगी लुगा भए फुकाले र झुन्ड्याइदिनुहुन्थ्यो कोठाको किलामा, जिन्दगी लुगा भए फुकाले र झुन्ड्याइदिनुहुन्थ्यो कोठाको किलामा, र एकछिन हेरिरहनुहुन्थ्यो आफू झुन्डिएको आफ्नै कोठाको किलामा। जिन्दगी लुगा भए मिलाए र बेला अनुसार सिउनु र सिलाउनु हुन्थ्यो, नमिले उधारे र पुरै जिन्दगी धागो निकाल्दै सियोले कैँचिली आफ्नै हातमा आफैले काट्नु र छाट्नु पनि हुन्थ्यो, या सूचीकार कहाँ गएर जिन्दगी केही समय फेरि लुगाकै खातमा पट्टी निधाउनु पनि हुन्थ्यो, जिन्दगी लुगा भए फुकाले र झुन्ड्याइदिनुहुन्थ्यो, जिन्दगी लुगा भए बुट्टा मिलाएर आफैले रङ्गिनु र रङ्गाउनु हुन्थ्यो, ठाउँ ठाउँमा पाल परे पनि टाल्नु र टाल्न लगाउनु हुन्थ्यो, नमिले पुरै टालेर जिन्दगी टाल्दा टाल्दै पुरानो छोपेर नयाँ लाउन र लगाउनु पनि हुन्थ्यो, या रफुकार कहाँ गएर जिन्दगी केही समय फेरि जिन्दगीकै धागो निकालेर मिल्दो रफु भर्नु र भराउनु पनि हुन्थ्यो, जिन्दगी लुगा भए फुकाले र झुन्ड्याउनु हुन्थ्यो, जिन्दगी लुगा भए मिलाए र मैलिएको बेला धुनु र धुलाउनु हुन्थ्यो, फुर्सद भए आफैले साबुन लगाएर जिन्दगी बाल्टिनमा सफा पानीले फेरि सुकिलो पखाल्नु पनि हुन्थ्यो, या धोबी कहाँ गएर जिन्दगी केही समय ढुङ्गे धाराको पानीले चोखिँदै जाडो ढुङ्गैबाट पल्टिएर चहुरमा दिनभरि न्यानो घाम ताप्न पनि हुन्थ्यो, या डोरीमा झुन्डिएर चटकी जस्तै जिन्दगी हावाले उल्टिनु र पल्टिनु पनि हुन्थ्यो, खजमजिएर धेरै खुम्चिए जिन्दगी टेबलमा राखेर पानी छर्कदै आफैले स्त्री लाउन र लगाउनु पनि हुन्थ्यो, साह्रै भए जिन्दगी एक हप्ताको पुरै छुट्टी लिई ड्राई क्लिनमा गई फर्किनु र फर्काउनु पनि हुन्थ्यो, जिन्दगी लुगा भए फुकाले र झुन्ड्याउनु हुन्थ्यो, जिन्दगी लुगा भए फुकाले र आफैलाई केही समय टाढाबाट हेर्नु र हेराउनु हुन्थ्यो, इनारमा हाम फालेर त्यही जिन्दगी गहिराई आफैले स्पर्श गर्नुहुन्थ्यो, या सपनाको हुस्सु फाटेर जिन्दगी जिन्दगी विपनाको आकाश खुल्नु पनि हुन्थ्यो, या टाउको छुट्टिएको सपनाको आफ्नै गीत जस्तो टोपीमा केही समय टाउको फुकाल्नु पनि हुन्थ्यो, नपुगे फेरि दौरा सुरुवाल र कोटमा हात खुट्टा र जिउ समेत फुकालेर उन्मुक्त आफूलाई आफैबाट छुट्याई विपनामा पनि दिउँसै सपना देख्नु र देखाउनु पनि हुन्थ्यो, जिन्दगी लुगा भए फुकाले र झुन्ड्याउनु हुन्थ्यो, जिन्दगी लुगा भए फुकाले र झुन्ड्याउनु हुन्थ्यो कोठाको किलामा, र एकछिन हेरिरहनुहुन्थ्यो आफू झिन्डिएको आफ्नै कोठाको किलामा, किला ठोकेर आफैले आफ्नै कोठाको किलामा।
यो जिन्दगी बाँच्ने भन्ने कुरा चाहिँ अलि जटिल रहेछ, जस्तै एउटा कागजमा चिडियाखानाभित्र बाघ बसेको चित्र बनाउनु र जङ्गलबाट एउटा बाघलाई ल्याएर चिडियाखानामा राख्नु नितान्त भिन्दा भिन्दै निकै जटिल कुराहरू रहेछन्। तपाईँ जिन्दगीलाई कसरी परिभाषित गर्नु रहेछ, के जस्तो लाग्छ जिन्दगी?
वास्तवमा जिन्दगीलाई परिभाषित गर्नुभन्दा जिन्दगीलाई बाँच्नु चाहिँ र जिन्दगीलाई भोग्नु चाहिँ यथार्थ र सत्य हो। अघि तपाईँले भनेको कुरामा केही सत्य तथ्य छ, केही फरक पनि छ। भौतिक रूपले बाघसँग जम्का भेट हुनु र त्यो जम्का भेटबाट प्रतिक्रिया जन्मेर बाघको तस्विर बनाउनु भनेको फरक कुराहरू हुन् र तस्विर बनाउँदा कहिलेकाहीँ मान्छे कुनै अनुभूति संवेदना भाव केही नभइकन खालि बाघको परिकल्पना मात्रै गरेर पनि बनाउँछ।
हरेक कुराको तपाईँ यसरी त्यसको व्याख्या गरिदिनुहुन्छ कि त्यो सुनिरहँदाखेरि सुन्न पनि बडो आनन्द लाग्ने गरी र यही हो सर्वमान्य भने जसरी तपाईँ गर्नुहुन्छ। प्रेमको विषयमा चाहिँ के भन्नुहुन्छ, के हो प्रेम भनेको?
प्रेम पनि के हो होइन, प्रेम चाहिँ गर्नुपर्छ। प्रेम गरेपछि मात्रै प्रेमको महत्त्व थाहा हुन्छ। प्रेम चाहिँ एउटा प्रकृति प्रदत्त अनिवार्य मानवीय गुण र मानवीय स्वभाव नै हो।
प्रेम भन्दा बाहेक चाहिँ केही पनि शाश्वत छैन। यदि धन सम्पत्ति अरू अरू कुराले सबै आफू पूर्ण भएको कसरी महसुस गर्छ भने त्यो चाहिँ इन्द्रधनुष अर्थात् इन्द्रेणी जस्तो हो। हेर्दाखेरि रङ्गी सङ्गी देखिएला, सुन्दर देखिएला, तर त्यो नजिक जाँदा केही पनि हुँदैन भनेर भन्यो भने सही हुन्छ प्रेम बाहेकको जिन्दगी?
त्यसलाई के भन्न खोजेको त्योसँग सम्बन्धित हुन्छ, किनभने इन्द्रेणीको आफ्नै महत्त्व छ। अब त्यो त आगोले न्यानो पनि दिन्छ, आगो नजिकै पुग्यो डढाउँछ पनि, पानीले तिर्खा पनि मेटाउँछ, पानीमै गएर जम्यो भने बगाएर लान्छ पनि। प्रेमलाई आदर्शीकृत गरेर हेर्ने दृष्टिकोणमा अलिकति यथार्थ बढी देखिनु पर्यो भन्ने पक्षमा म छु।
अघि केही बेर अगाडि म तपाईँलाई लिन तपाईँको घरमा आइपुग्दाखेरि जब तपाईँ तयार हुँदै हुनुहुन्थ्यो त्यतिखेर मलाई तपाईँको कविता कृति थमाएर जानुभएको थियो। तपाईँको एउटा कवितामा मेरो आँखा पर्यो, मेरो प्रेमको कहानी शीर्षकको कवितामा त्यहाँ तपाईँले लेख्नु भएको छ, मेरो प्रेमको कहानी खुब लामो छ, सृष्टिको निरन्तर बगिरहने छाँगो झैँ छ भनेर। यो अरूले हेर्दाखेरि चाहिँ सतही रूपमा एक्लै हिँडिरहे जस्तो देखिने तपाईँको यो यात्रा, हुन त एकछिन अगाडि पनि तपाईँले त्यो यो यात्रामा धेरै दोभानहरू त्रिवेणीहरू आए होलान् भन्नुभयो, भन्न मिल्छ तपाईँको प्रेम भयो कि भएन? नारी प्रेम भन्न खोजेको,
प्रेम नहुने मान्छे को हुन्छ र? प्रेम त भइहाल्छ नि, बाटोमा भेटघाट हुन्छ, आखिर कतै ओह्रालो झर्दा हुन्छ, कतै उकालो चढ्दा हुन्छ, कतै चौतारीमै बस्दा हुन्छ। प्रेम नहुने भन्ने त सन्दर्भै हुँदैन नि। पात्र के हो भने प्रेमले कहिलेकाहीँ विवाहको रूप लिन्छ, कहिलेकाहीँ लिँदैन। विवाह गरेरै पनि यदि उनीहरूको जिन्दगी सुखी र सम्पन्न छैन, सम्पन्न अर्थमा प्रेमको ढङ्गले सम्पन्न छैन भने त्यस्तो विवाह अर्थहीन हुन्छ, त्यो बाध्यता हुन्छ, त्यो नियति हुन्छ। त्यसकारण चाहिँ के हुन्छ भने विवाह नगरी पनि मान्छे प्रेम गर्न सक्दछ। मैले पनि प्रेम गरेको छु, त्यस्ता प्रेम देशभित्र पनि छ, देश बाहिर पनि छ, राष्ट्रिय पनि छ, अन्तर्राष्ट्रिय पनि छ, जापानदेखि लिएर युरोपसम्म, अमेरिकादेखि लिएर क्यानाडासम्म, चाइनासम्म, रसियासम्म, सबैतिर चाहिँ सम्पर्कमा म आएको छु, नआएको होइन। नेपाली के अरे मेरा महिलाहरूसँग पनि प्रेम भएको छ, छुट्टिएको छ, प्रेम भएर पनि कहिलेकाहीँ अभिव्यक्ति भएको छैन, त्यहाँ पनि छुट्टिएको छौँ। बडा एउटा त्यसकारण यो चाहिँ कहिलेकाहीँ पर्दा जस्तो हुन्छ, मनमा लाग्छ, एक्सप्रेसन हुँदैन। कहिलेकाहीँ एक्सप्रेसन हुन्छ त्यो उपयुक्त ढङ्गले हुँदैन, बडा अनौठो हुँदो रहेछ त्यो के। त्यस कारण कहिलेकाहीँ त्यसै कारण प्रेमका कुराहरूलाई अभिव्यक्त गर्ने सन्दर्भमा थालनीमा बडा मान्छेले विशेष ढङ्गले सोचेर काम गर्नु प्रयत्न र कोसिस गर्नुपर्छ, तर सोचेकै जस्तो हुन्छ भन्ने फेरि छैन। मैले अहिले भन्नु खोजेको कुरा त्यो हो। मैले त अब पद्मकन्यामा पनि पढाएँ, महिला गर्ल्स कलेजमा पनि पढाएर करिब करिब 5,000 करिब मैले चाहिँ अटोग्राफहरू पनि लेखेको छु। कतिको अटोग्राफमा कहिलेकाहीँ चाहिँ अब मलाई चाहिँ के अरे स्वयं चिठी लेखेर पनि आइएको पनि हुन्थ्यो, त्यहाँभित्रको पनि त्यहाँ बाहिरको पनि, त्यस्तो स्थितिहरू पनि छ, नभएको होइन। ती भित्रहरूको पनि कतिकाहीँ त्यस्तो परेको पनि छ। त्यस्तै अब कहिले मसँग बिहा गर्नको निमित्त म अविवाहित छु भनेर थाहा पाउने कोही जापानबाट यहाँ आएका पनि छन्, कोही ब्रिटेनबाट यहाँ आएका पनि छन्, कोही अमेरिकाबाट आएका छन्, नभएको होइन। तर बिहा भएन,
किन बिहा गर्न सकिएन, सम्बन्धहरू चाहिँ विवाहसम्म पुग्न सकेन,
किन भन्ने चाहिँ पछि हुन्छ। त्यो घटित भइसकेपछि मात्रै हामी किन, कसरी, यो भएन यो भयो भनेर सोच्न सक्छ.
तर प्रेमको एउटा चरणमा पुगिसकेपछि अब यसलाई विवाहको रूप दिनुपर्छ है भन्ने सोच त अधिकांशले लिन्छन् नि होइन?
लिन्छन्, तर त्यो विवाहमा पुग्न सक्छ पनि पुग्दैन पनि. नपुगेका पनि धेरै छन्, पुगेका पनि छन्.
तपाईँ नपुगिकनै धेरै ती प्रेम सम्बन्धहरू चाहिँ किन विवाहमा पुगेनन्? फेरि त्यही प्रश्न दोहोऱ्याएँ मैले.
विवाहमा पुग्नुपर्ने जरुरी पनि हुँदैन भनेको.
तपाईँले यो सोचिरहँदा तपाईँसँग प्रेम सम्बन्ध हुने जति पनि हुनुभयो उहाँहरूले पनि तपाईँले जस्तै सोचे होला नि त?
जरुरी छैन, मैले त्यही त भन्दैछु. मैले जे सोच्नुपर्छ अर्कोले त्यही सोच्नुपर्छ भन्ने आवश्यकता छैन.
मैले अझ भन्न खोजेको चाहिँ उहाँहरूको चाहिँ बरु यसलाई विवाहमा परिणत गरौँ भन्ने सोच त थियो.
हुन्छ होइन, हुन्छ. त्यसो त कतिजना मसँग चाहिँ प्रेममा जो बाँधिए, देशी वा विदेशी, मबाट सन्तान जन्माउन चाहने इच्छा प्रकट गरेका थिए र चाहन्थे पनि. तर त्यसको महत्त्व त्यति बेला मैले बुझिनँ, अहिले आएर बुझिरहेको छु.
निकै वर्ष पहिले कामको सिलसिलामा चिन्जान भएकी एकजनाले हर साँझ एउटा रातो गुलाब दिने गर्नुहुन्थ्यो तपाईँलाई. त्यो चार पाँच दिनपछि मैले आजसम्म यसरी अरू कसैलाई पनि यस्तो गरी गुलाब दिएको थिइनँ, तपाईँलाई दिएको छु. कस्तो लाग्दैछ यसलाई एउटा कविता लेख्नुहोस् न, तपाईँ त कविता लेख्ने मान्छे भनेर उहाँले भन्नुभयो. तर तपाईँले त्यो प्रत्युत्तरमा चाहिँ आफ्नो व्यस्तता अनि फेरि म त भित्र केही नलागी नलेख्ने मान्छे भनेर त्यो यसै टारिदिनु भयो. पाँच छ महिनापछि उहाँ बिरामी परेको तपाईँले सुन्नुभयो. मनमा कतै छोए जस्तो भयो त्यति बेला तपाईँलाई. बिरामी भएको तिन चार महिनापछि उहाँको मृत्यु भएको तपाईँले सुन्नुभयो. अनि हिजो उहाँले गरेको अनुरोध नस्वीकारेर आफूले गल्ती गरेको महसुस गरेर तपाईँले कविता लेख्नुभयो. अनि पछि के भयो चाहिँ एकछिनपछि तपाईँ आफैले भन्नुहोला. यतिखेर तपाईँले त्यतिखेर लेखेको रातो फुल शीर्षकको त्यो कविता भहकिनी मन सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोताहरूको लागि सुनाइदिनुहोस् न.
ऊ बडा सुन्दरी थिए, सुसभ्य सुसंस्कृत थिए, पढे लेखेकी थिए. त्यो बेलाको सरकारमा अफिसरको जागिर पनि भएकी मान्छे थिए. उनी चाहिँ उनको चाहिँ एउटा मृत्यु भयो भन्ने थाहा पाएपछि म अत्यन्त आन्दोलित भएँ. अनि मलाई के लाग्यो भने म आफै चाहिँ त्यो एउटा हत्याराको रूपमा लिन थालेर त्यो हत्याबोधको अनुभूति भइसकेपछि अब म उम्कन नसक्ने भएँ. र अनि उसलाई एक सरो सम्झिने मात्रै होइन, फुल देख्दा उसको सम्झना आउने, रातो आकाश देख्दा उसको सम्झना आउने, रातो कपडा देख्दा उसको सम्झना आउने हुँदा हुँदा म उसलाई माया गर्न थालेँ. माया गर्न थालेँ, माया त ऊ त बितिसके, अब म माया गर्दैछु. बडा अनौठो हुँदो रहेछ. त्यस कारण मायाको कुनै सीमा हुँदैन भन्नु खोजेको यहाँनिर मैले भन्नु. अनि यो माया भन्ने आरोपित कुरा होइन, आफैबाट जागृत हुनुपर्ने कुरा रहेछ भन्ने कुरा त्यति बेला मलाई अनुभव र अनुभूति पनि भयो. अब यसबाट मैले मुक्ति कसरी पाउने यो हत्याबोधको, किनभने समाजले मैले हत्या गरेको छु भन्ने कुरा त प्रामाणिक नहुने भयो र त्यसबाट म दण्डित पनि हुन नहुने भएँ. अब मैले दण्ड आफूले आफैलाई दिने कुरा भयो र त्यो दण्ड दिने क्रममा के भयो त भन्दा मेरो एक प्रकारले निद हरायो, एक प्रकारले भोक हराउन थाल्यो. अनि म चाहिँ अलमोस्ट एउटा अनियन्त्रित हुने स्थितिमा पुगिसकेपछि मैले के सोचेँ भने उनी जीवित हुँदा त मैले उसको अनुरोधलाई स्वीकार गरेर कविता लेख्न सकिनँ, तर उनी बितिसकेपछि अब म कविता लेख्छु भनेर कविता लेखिसकेपछि भने त्यो सारा बोझ केही कम भएको मलाई अनुभव भयो. र कविताको शीर्षक पनि रातो फुल, वास्तवमा गुलाबको लेखेको थिएँ, यहाँ चाहिँ रातो फुल मात्रै भएको छ. मरिसकेको छु म बाँचेर पनि चिसो एक लास उसको लागि, मरिसकेको छु म बाँचेर पनि चिसो एक लास उसको लागि, तर बाँचेकी छ ऊ मरेर पनि मेरो खाली मेरो जीवनको लागि. प्रत्येक झोका आउँछ बसन्तको सुवास बोकेर चिमोट्ने याद उसैको, प्रत्येक झोका आउँछ बसन्तको सुवास बोकेर केही चिमोट्ने याद उसैको, कोट्याउँदै बिम्झाएर सुसुप्त बिउलाई बिम्झाई दिन्छ घाम पानी हावाले सुतेको बिउलाई, र खाटा बसिसकेको मुटुको रगतमा फुल फुल्छ फुल, अनि रातो रातो हरेक बिहान मेरो कोटको कलरमा उदाउने सूर्य फुल. हरेक साँझ उसको कपालमा उदाउने चन्द्र फूल लाल पातीको पातै पात सजिएको आकाश प्रत्येक बिहान दोहोरिन्छ प्रत्येक साँझमा सूर्य ढल्किसकेको धमिलो साँझमा काली माटीको पत्र परेको एक चोक्टा शरीरको छर्दै नछरी उम्रने गमलाको यो फूल काली माटीको पत्र परेको एक चोक्टा शरीरको छर्दै नछरी उम्रने गमलाको यो फूल प्रत्येक बियोगको रातमा गुम्सी बिहानै पनि शीत बिन्दुले चुसिएर अलिलो साँझ बन्ने यो फूल पात पातमा रातो रातो लाली उसैको गालाको पाएर आँखा समाति मेरो मन तान्ने यो फूल जब सुङ्छु र सुँगिरहेको हुन्छु म उसैको गति पाएर लच्किरहेको यो फूल उसैको रूप पाएर धप्किरहेको यो फूल उसैको यौवन पाएर मस्किरहेको यो फूल अनि पाउँछु र पाइरहेको हुन्छु म बास बास नसा उफ नसा उसैको कपालको तेलले सुवासित यो फूल रातो सारी र रातो ब्लाउजमा अतिप्त प्यास एक दुलही उसैको प्रतिरूप सम्झनाको समाधि चिसो उसैको चिहानबाट फुलेको लाजले आरक्त रातो रातो यो फूल बिम्जन्छ सधैँ बलेर मध्य रातमा किचक्नी परसरेकी मसानबाट जब यो फूल लागु गन्ध घोलिएर नसिलो वातावरणमा चुमिरहेको हुन्छु म अधर उसैको रातो रातो लिपस्टिक पोतिएको यो फूल अगालिरहेको हुन्छु म शरीर उसैको कोमल कोमल मसलाको रुख यो फूल प्रत्येक झोका आउँछ बसन्तको सुबास बोकेर केही चिमट्ने याद उसैको उफ मरिसकेको छु म बाँचेर पनि चिसो एकलास उसको लागि तर बाँचेकी छौ मरेर पनि मेरो खाली मेरो जीवनको लागि यो कविताले त्यो बेलामा ठुलो प्रशंसा पायो र ठुला त्यो बेलाका आलोचकहरू ले प्रशंसा गरे म केही मलाई हलुका पनि भयो म केही खुसी पनि भएँ अघि तपाईँले भने जस्तै अनि त्यो बेलामा सायद यो रत्नपाक अहिले जो भनिन्छ अहिले हामी के भन्छौँ त्यसलाई शान्ति बाटिका के भन्छ बाटिका भन्छौँ त्यो बनिसकेको थिएन तर त्यहाँ नजिकमा आइसकेपछि म बडा हलुङ्गो भएर आएको थिएँ कोही मान्छे मलाई चिनेको मान्छे अगाडि गए जस्तो लाग्यो अनि म थाहै नपाई उसको पछि लागेँ तर अलिक पर पुगिसकेपछि जब मैले उसलाई हेरेँ र देखेँ जसको विषयमा यो कविता लेखेको थिएँ उही मान्छे देखेँ मैले तब उसप्रतिको मेरो सम्पूर्ण प्रेमको भावना एकैचोटि ढुङ्गा लागेर झ्यालका सिसाहरू फुटेर चराम चुरुम भएर टुक्रा टुक्रा भए जस्तै उसप्रतिको मेरो प्रेमको भावना टुक्रिएर समाप्त भयो
तपाईँले त्यो कविता लेखिरहँदा एक किसिमको प्रेम भाव तपाईँको मनमा आएको थियो त्यही व्यक्ति जीवित देख्दाखेरि झन् खुसी लाग्नुपर्ने होइन र
त्यो मैले जसरी सोचेको थिएँ त्यो त्यसरी त घटेन नि त्यो संसार जो छ त्यो त गलत भयो नि ऊ खसेको भन्ने कुरा त भएन नि मलाई जो हत्या बोधको भावना थियो त्यो त होइन रहेछ नि त्यो त मैले कल्पना गरेर आफैलाई हुर्काएको प्रेमको भावना भनेको त्यसरी नै हरेक मान्छेको मनभित्र हुर्किन्छ र पलाउँछ र उसले त्यसैले त्यसको हेरविचार गर्छ त्यसरी नै उसको मलजल गर्छ तर जब उसको भावनामा ठक्कर लाग्छ ठेस लाग्छ तर त्यो चाहिँ अचानक एकैचोटि खङरङ सुकिएर समाप्त हुँदो रहेछ
सिसाको झ्यालहरू झल्लम झुल्लुम फुटे जस्तै हुन्छ
मैले भन्नु खोजेको के त भन्दा मैले प्रेम गरेपछि उसलाई जबकि ऊ चाहिँ मरिसकेको भन्ने समाचार आयो ममा पश्चातापको भावना आयो अब यो जम्मै के हुन्छ भने मैले आफैभित्र त्यसलाई हुर्काएँ त्यसलाई मैले मलजल गरेँ र भावनात्मक रूपले म विक्षिप्त हुने स्थितिबाट जोगिनको निम्ति त्यो कविता मैले लेख्नु पर्यो, बाध्य भएर मैले लेखेँ पनि। अहिले पनि म उसकहाँ जाने गर्छु, उसले जब डाकेको हुन्छ म जान्छु, तर उसलाई मैले के भनेको छुइनँ भने तिम्रो अनुरोधमा मैले कविता लेखेको छु भनेर अहिले पनि भनेको छ।
कुनै दिन भन्नुहुन्छ कि भन्नुहुन्न त्यो कुरा?
अब उसको बिहा भइसकेको छ, उसका छोराछोरीहरू छन्, सुखी जिन्दगी बाँचिरहेको छ भने उसलाई मैले पनि माया गरेको रहेछ भन्ने देखाएर फेरि त्यो उसकोलाई चोट पुर्याउने पक्षमा म नभएर सायद मैले नभनेको हुँ।
अहिले चाहिँ कुनै पनि किसिमको त्यस्तो प्रेममय भाव तपाईँको मनमा छैन उहाँप्रति? त्यसो भए
छैन, मित्रतावत छ, किनभने त्यो त समाप्त भयो।
कार्यक्रमको अन्तमा आइपुगिसकेका छौँ हामी। मेरो रेडियो यात्रामा सधैँ सम्झिरहन लायक एउटा अन्तर्वार्ता मैले लिएँ आज तपाईँसँग। तपाईँले अघि भन्दै हुनुहुन्थ्यो ज्ञान किताबबाट मात्रै होइन, त्योभन्दा बाहिरबाट पनि पाइन्छ भनेर। आजको यो अन्तर्वार्ताबाट मैले धेरै कुरा सिकेँ तपाईँबाट, धेरै धन्यवाद।
धन्यवाद। तपाईँले बडा सुन्दर ढङ्गले जीवनको अथवा प्रेमको या मान्छेहरूको सम्बन्धको प्रश्नहरू उठाएर मलाई अनुभव गरेर अनुभूत भएको मैले दिने जवाब सायद तपाईँले सोचे जस्तो नभए पनि यथार्थ चाहिँ त्यही नै हो र साँचो मैले अनुभव गरेको कुरा हो। मैले अरूले अनुभव गरेको भन्दा आफूले अनुभव गरेको कुरा चाहिँ छर्लङ्ग पारेर इमान्दारीपूर्वक कुरा भनेको छु। तपाईँले बडा राम्रो ढङ्गले सञ्चालन गर्नुहुँदो रहेछ, अब म सुन्छु र श्रोताहरूलाई पनि बडा हार्दिक रूपले यसलाई ग्रहण गर्नुहोस् भनेर अनुरोध गर्दै यस्तो सुन्दर कार्यक्रमहरू सञ्चालन गरेकोमा महावीर तपाईँलाई साथसाथै तपाईँको यो रेडियो स्टेसनलाई पनि म हार्दिक कृतज्ञता ज्ञापन गर्छु।
अन्तमा मलाई भन्ने मन लागेको एउटा कुरा छुटिँदा छुटिँदै, तपाईँसँग म बढी तपाईँबाट प्रभावित हुनुको एउटा कारण चाहिँ, यो कुरामा चाहिँ धेरै नजाउँ तर म यति मात्रै भन्छु, तपाईँबाट बढी प्रभावित हुनुको एउटा कारण चाहिँ तपाईँ अविवाहित रहेर पनि हो।
यस ढङ्गले हेर्दाखेरि तपाईँले पटक पटक उठाएको प्रश्न चाहिँ मेरो विशेषता भएर देखा पनि पर्यो। केही न केही फरक, केही न केही अलग, केही न केही सोचेको भन्दा फरक सायद मान्छे हुनुपर्छ।
हस्, धेरै धन्यवाद।
धन्यवाद।
कार्यक्रम बहकिनी मनको आजको श्रृङ्खला निकै स्मरणीय रह्यो, सायद तपाईँले पनि त्यो महसुस गर्नुभयो। साहित्यकार तथा संस्कृतिविद तुलसी दिवसज्यूसँगको यो कुराकानी प्रेम र जीवनको परिधिमा आधारित रहेर हामीले कुराकानी गर्यौँ। तपाईँले आजको कार्यक्रम www.facebook.com/bahakineman BAHAKINEMAN बहकिनेमन, जुन फेसबुक पेजमा 42,000 भन्दा बढी साथीहरूले लाइक गरिसक्नु भएको छ, यो पेजमा तपाईँले आजको कार्यक्रम प्रतिको प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ। आगामी श्रृङ्खला अघिल्ला श्रृङ्खलाहरू जस्तै लिएर आउने नै छौँ। आजको लागि भने कार्यक्रमबाट यतिन्जेल मलाई प्रविधिबाट सहयोग गर्ने हुने राकेश तिमल सिन्हाप्रति आभार व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।